यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। 5 दलीय गठबन्धनको निर्णय र सहमति अनुसार साझा उम्मेद्वारहरूलाई विजयी बनाउने अभियानमा सक्रिय हुन नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अपील। यही 30 गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम अनुसार आज उम्मेद्वारी फिर्ता तथा उम्मेद्वारको अन्तिम नावावली प्रकाशन गरिने। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइड बडी जहाजको परीक्षण उडान सफल। चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर 5.84% हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण। नेपालीको प्रति व्यक्ति आय बढ़्यो र भारतमा अत्याधिक गर्मीका कारण 10 लाख मानिस प्रभावित।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिएर आउँछ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भनौ, जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र परिवर्तनकारी पक्षका उम्मेद्वारलाई निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भलाई बलियो बनाउनु आवश्यक भएको बताउनु भएको छ। हिजो एक अपील जारी गरी प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले संविधान र लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरेर स्थानीय तहसम्म लोकतान्त्रिक र परिवर्तनकारी आधार स्तम्भ मजबूत बनाउनु पर्ने उल्लेख गर्नुभएको छ। 5 दलीय गठबन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै कांग्रेसकै नेतृत्वमा 5 दलका बीचमा भएको स्थानीय तहको निर्वाचन सम्बन्धी तालमेलको निर्णय कार्यान्वयन गर्न केन्द्रीय कार्यालय मार्फत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको अपीलमा उल्लेख छ। सभापति देउवाले 5 दलीय गठबन्धनको निर्णय र सहमति अनुसार पार्टीका उम्मेद्वार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेद्वारलाई विजयी बनाउने अभियानमा सक्रिय हुन पार्टीका सबै सदस्यलाई आह्वान पनि गर्नुभएको छ। सभापति देउवाले पार्टीकै केही साथीहरूबाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराइएको पाइएकाले तोकिएको समयभित्र त्यस्ता उम्मेद्वारी फिर्ता लिन पनि अपील गर्नुभएको छ। वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेद्वारको नाम फिर्ता तथा उम्मेद्वारको अन्तिम नावावली प्रकाशन गरिने कार्य तालिका रहेको छ। भोलि उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। वैशाख 11 र 12 गते दर्ता भएको उम्मेद्वारको मनोनयन पत्र जाँच तथा उजुरी उप जाँचबुझ र निर्णय गर्ने काम सकिएको पनि आयोगले जनाएको छ। मनोनयन भएका उम्मेद्वारको सम्बन्धित पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा नावली प्रकाशनको कार्यक्रम रहेको आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभयो। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख 30 गते देशभर सार्वजनिक विदा दिन सरकार समक्ष आग्रह गरेको छ। आयोगले हिजो काठमाडौँमा गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तहको निर्वाचन हुने दिन देशभर सार्वजनिक विदा दिन सरकार समक्ष आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो।
मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न 2079 वैशाख 28 गतेदेखि 3 दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त विद्यालयहरूका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठन पाठनको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने। त्यसै गरी मतदान स्थल तथा मतदान केन्द्र तोकिएका वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न वैशाख 28 गतेदेखि वैशाख 30 गतेसम्म उपलब्ध गराउन नेपाल सरकार मार्फत सबै स्थानीय तहलाई लेखी पठाउने।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल, निर्वाचन आयोगले 72 जिल्लाका लागि 1,77,75,000 भन्दा बढ़ी मतपत्रको छपाई सम्पन्न भएको र 33 जिल्लाका लागि आवश्यक पर्ने 51,81,000 मतपत्रको ढुवानी समेत भइसकेको जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचदलीय गठबन्धनमा रहेका र उम्मेद्वारी दिएका उम्मेद्वारलाई विजयी गराउनुपर्ने दायित्वबाट विमुख नहुन सबैमा आग्रह गर्नुभएको छ। मध्यपुर थिमी नगरपालिकामा हिजो स्थानीय तह निर्वाचनका सन्दर्भमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म र भावनालाई पूर्ण रूपमा इमान्दार भएर परिपालना गर्न आग्रह पनि गर्नुभयो। अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनको विरूद्धमा केही शक्ति लागिरहेकाले उनीहरूको भ्रम र प्रहारलाई परास्त गर्दै एक ढिक्का भएर चुनावी अभियानमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन पनि दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षालाई साकार पार्नका लागि संकल्पित भएर लागिरहेको बताउनु भएको छ। नेकपा एमाले काठमाडौँ महानगरपालिकाले हिजो आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको घोषणा पत्र र स्थानीय का प्रतिबद्धता उक्त संकल्प भएको हुँदा काठमाडौँवासीका मतदातासँग आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्नुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको समस्या बुझेको प्रमुख काठमाडौँ महानगरपालिकाका लागि आवश्यक भएको बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिनुभएकी सृजना सिंहको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रममा हिजो महामन्त्री थापाले काठमाडौँको प्रमुखमा महिलालाई ल्याउने अवसरबाट नचुक्न सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा कांग्रेस प्रवक्ता डाक्टर प्रकाश रण महतले देशको राजधानीमा महिला प्रमुख पाउनु देशभरका महिलाका लागि अवसर भएको बताउनुभयो। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा शहरका सड़क चोकदेखि गाउँ बस्ती चुनावमय भएका छन्। मुख्य राजनैतिक दलका नेता कार्यकर्तासँगै स्वतन्त्र उम्मेद्वारहरू समेत आफ्नो एजेण्डा लिएर गाउँ गाउँ पुग्न थालेका छन्। सुर्खेतबाट आकाश तारा भएको यो रिपोर्ट।
आगामी वैशाख 30 गते हुन गइरहेको स्थानीय तहको चुनावी माहौल उत्कर्षमा पुग्न लागेको छ। मुख्य दलसहित स्वतन्त्र उम्मेद्वारहरूले समेत उम्मेद्वारी मनोनयन गरी निर्वाचन आफ्नो पक्षमा पार्न घर दैलो अभियान शुरू गरिसकेका छन्। मतदाता भने आफ्नो मताधिकारको प्रयोग योग्य र कर्मठ नेतृत्व छनौट गर्नका लागि उत्साहित रहेको सुर्खेतको लेगबेसी नगरपालिकाका स्थानीय तोयना शर्मा बताउनुहुन्छ।
राजनीति प्रतिशत नराखेर यस लेगबेसी नगरपालिकामा शिक्षा स्वास्थ्य बाटाघाटा विभिन्न घाटका निर्माण विकासहरू काम गर्ने व्यक्ति योग्य व्यक्तिको मैले अपेक्षा गरेँ।
जिल्लाका 9 पालिकामा निर्वाचन अधिकृतको कार्यालय खड़ा गरेर निर्वाचनका लागि आवश्यक सबै तयारीहरू पूरा भइसकेको प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेको भनाइ छ।
138 मतदान स्थलहरू छ, 291 मतदान केन्द्रहरू छन्, 2,457 मतदाता छ र यो अनुसार सुरु जिल्लाको 9 पालिकामा भइरहेको छ।
निर्वाचनलाई शान्तिपूर्ण स्वच्छ मर्यादित विश्वसनीय बनाउन आवश्यक पूर्वाधार सुरक्षा तयारी मतदान केन्द्र र मतगणना स्थलहरूको अनुगमनसँगै दलहरूसँग समन्वय गर्ने लगायतका कार्यहरू भइरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल बताउनुहुन्छ।
निर्वाचनलाई कसरी स्वच्छ पारदर्शी भइरहेको तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने हिसाबमा हालसम्मका जनप्रतिनिधिज्यूहरूसँग छलफल गरेर मतदान स्थलहरूको पनि निरीक्षण गर्यौं। मतगणना स्थलको के छ तयारी, त्यहाँ चाहिँ सीसीटीभी जडान भएको छ कि छैन, सुरक्षा फौजलाई चाहिँ कसरी खटनपटन गर्ने भनेर सबै प्लानिङ चाहिँ हामीले गरेर हाल्छौँ।
निर्वाचनका लागि मुख्य पार्टीहरू सहित स्वतन्त्र उम्मेद्वारहरू समेत मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी माहौलमा होमिएका छन्। सरकारी स्तरबाट शान्तिपूर्ण मर्यादित एवं व्यवस्थित रूपमा निर्वाचन सफल पार्न सबै तह र तबका क्रियाशील रहेको पाइन्छ। आकाश तारा बयक, रेडियो नेपाल सुर्खेत।
यही 30 गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि बदर मत बढ़ने सम्भावना देखिएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा पनि बदर मत अत्याधिक भएको थियो। नेपालगंजबाट नवीन गिरीको यो रिपोर्ट।
नयाँ मतदाताको संख्या धेरै छ। नयाँ मतदाता थपिनु तथा निरक्षर मतदाताहरूलाई भोट हाल्ने तौर तरिका नसिकाउने हो भने मत बदर हुने अवस्था बढ्न सक्ने देखिएको हो। बाँके डुडुवाका विनोद वर्मा। यो पटक दलहरूका बीचमा भएको चुनावी गठबन्धनका कारण पनि मत हाल्न झन्झटिलो हुने देखिएको छ। गठबन्धन धेरै हुँदा पार्टीको चुनाव चिन्ह अनुसार मत हाल्नुपर्ने भएकाले पढे लेखेकै मतदाता मतदाता झुक्किने अवस्था रहेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर दुईका मेघराज ओलीको भनाइ छ।
अब यो गठबन्धनबाट चुनाव गर्ने अवस्थामा त हिजोको भन्दा पनि अझै मतहरू बढ्दै देखिने सम्भावना म्याक्सिमम बढ्दै गएको छ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि बाँकेमा 30,000 बढी मत बदर भएको थियो। यो पटक निर्वाचन आयोगले नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने परिपत्र जिल्लामा पठाइसकेको छ। निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज कार्कीले मतदानको अघिल्लो दिन र मतदानको दिन मतदान स्थलमै हेल्प डेस्क राखेर मतदातालाई मतदाता शिक्षा दिइने बताउनुभयो।
पहिला जस्तो कार्यक्रम त अब अहिले छैन, समय अवधि कम भएर पनि होला, निर्वाचन आयोगले त्यो गरेको छैन। हेल्प डेस्क चाहिँ राख्ने भनेको छ प्रत्येक मतदान केन्द्र स्थलमा, त्यो हेल्प डेस्कले मतदाता शिक्षाको रोल खेल्ने भयो।
निर्वाचन आयोगले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरे पनि प्रतिस्पर्धामा रहेका दल तथा उम्मेद्वारहरूले भने भोट हाल्ने तरिका सिकाउने गरेका छन्। जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लामा 3,26,192 मतदाता छन्। एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र 6 गाउँपालिका रहेको बाँकेमा 136 मतदान स्थल रहेका छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचारमा अब एकैछिन विज्ञापन र सन्देश।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रूपन्देहीको भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले अपरेशनल पर्फर्मेन्स टेस्ट फ्लाइट सम्पन्न गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर वायुसेवा निगमको वाइड बडी जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। काठमाडौँ विमानस्थलबाट बेलुका 5:12 उडान भरेको निगमको वाइड बडी जहाज 5:55 गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको थियो। विमानमा चालक दलका सदस्य सहित 260 यात्रु सवार थिए। यसमा पर्यटन मन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, महानिर्देशक प्रदीप अधिकारी, प्राधिकरणका कर्मचारी, पर्यटन व्यवसायी, संचारकर्मी लगायतको उपस्थिति थियो। गौतम बुद्ध विमानस्थलमा अवतरण गरेपछि पानीको फोहराले जहाजलाई स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपानेले गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउनु मुलुकका लागि ठूलो उपलब्धि भएको बताउनुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनमा हिजो सुनवाई नसकिएकाले हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख 13 सुनवाई अघि बढ़े पनि हिजो सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। गवर्नर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै यही वैशाख 4 सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। यसअघि न्यायाधीश हरिप्रसाद फुयालको यही वैशाख 6 एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा सुनवाई भइरहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै पूर्ण प्रेस स्वतन्त्रता भएको मुलुकको रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। 7 राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकमा मन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रता कायम गर्दै मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानुपर्नेमा जोड़ दिनुभयो।
पश्चिम एसियामा नेपाललाई एउटा खुला स्वतन्त्र अङ्ग्रेजी सबै स्वतन्त्रता भएको रूपको विकसित गर्न संसारको तर्फबाट संसारले काम गर्छ, पत्रकार विश्वको तर्फबाट पत्रकार काम गर्नुपर्छ। अब हामीलाई त्यो केवल अङ्ग्रेजी स्वतन्त्रता र त्यही स्वतन्त्रतामा मात्रै हामी चाहन्छु रुसलाई अङ्ग्रेजी स्वतन्त्रता त्यही स्वतन्त्रता समृद्धिको बाचा।
बैठकले यो वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा लोकतन्त्रको आधारशिला व्यावसायिक र जिम्मेवार पत्रकारिता तय गरेको छ। गोर्खापत्रको स्थापनाको दिनलाई आधार मानेर 2073 वैशाख 24 गतेदेखि यो दिवस मनाउन थालिएको हो। बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीलाई निलम्बन गरेको छ। पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उहाँलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव यमलाल भूषालले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय महिला सूचना प्रविधि दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा हिजो ललितपुरमा आयोजित एक कार्यक्रममा प्रविधिको पहुँचमा महिला सहभागिता बढ़ाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। पछिल्लो समय बढ़दै गएको प्रविधिको प्रयोगसँगै यसबाट हुन सक्ने असुरक्षाप्रति सचेत रहन पनि सरकारहरूको जोड़ रहेको छ। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले महिलामा सूचना र प्रविधिको सहज पहुँच तथा विकासका लागि आगामी नीति तथा योजनामा समेट्ने बताउँदै साइबर सुरक्षा सम्बन्धी विशेषज्ञहरूले सरकारलाई सुझाव दिनुपर्ने बताउनुभयो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान शुरू गर्ने भएको छ। आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रह गतिका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायत सरकारवाला निकायबीच छलफल शुरू गरेको छ। आकाशीय ग्रह गति र पात्रोमा राखिने समयको सिद्धान्त पत्ता लगाएर त्यसलाई क्रियात्मक रूप दिन लागि समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। मध्यपुर थिमीमा डेरा गरी बस्ने आमा छोरा एकैसाथ पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्। मोरङको सुन्दर हरैचा नगरपालिका 9 विराट चोक घर भई हाल मध्यपुर थिमी नगरपालिका 5 कमेरो टारमा डेरा गरी बस्ने आमा छोरा एकैसाथ 50 मिटर अग्लो पर्खालबाट हामफाल्दा 74 वर्षीय मनमाया तिमिल सिन्हाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो। पर्खालबाट हामफाल्दा गम्भीर घाइते भएका मृतकका कान्छो छोरा 49 वर्षीय माथुराम तिमिल सिन्हाको मध्यपुर अस्पतालमा प्राथमिक उपचार पश्चात वीर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न दुवैजना डिप्रेशनको बिरामी रही लामो समय देखि औषधि सेवन गर्दै आइरहेको पाइएको र थप उपचार भइरहेको उहाँले बताउनुभयो। हिजो थप 15 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 5875 जना मध्ये 4882 जनाको पीसीआर र 993 जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 15 जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो। हिजै 18 जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या 9,66,593 पुगेको छ। कोरोना संक्रमण निको हुने दर 98.8% रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। कोविड विरूद्धको खोप लगाउनेको संख्या 1,02,543 हिजो रहेको छ। हाल देशभरमा 200 भन्दा बढ़ी सक्रिय संक्रमित भएका जिल्लामा जिल्ला कुनै पनि नरहेको पनि मन्त्रालयले जनाएको छ। उपत्यका 3 जिल्ला मध्ये हाल काठमाडौँमा 43, ललितपुरमा 19 र भक्तपुरमा 7 सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। भारतमा प्रचण्ड गर्मीका कारण 10,00,000 मानिस प्रभावित भएका छन्। भारतमा मे र जून महिनामा उष्ण लहर सामान्य भए पनि यो वर्ष अलि अगाडि नै गर्मी शुरू भएको मौसमविदहरूले बताएका छन्। राजधानी दिल्लीमा यो साता 44 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको छ। भारतको मौसम विभागले यो साता मध्य भारत र पश्चिमोत्तर भेगमा अधिकतम तापक्रम 2-4 डिग्री सेल्सियससम्म वृद्धि भएको जनाएको छ। सेन्टर फर साइन्स एण्ड इन्भाइरोमेन्टका अनुसार यो वर्ष पहिला नै भएको उष्ण लहरले 15 राज्यलाई प्रभावित गरेको छ। शीतल वातावरण भएको राज्यका रूपमा परिचित हिमाचल प्रदेश समेत यसबाट प्रभावित भएको छ। यो वर्षको मार्चमा विगत 122 वर्ष यताकै सबैभन्दा गर्मी मापन भएको थियो। भारतमा मार्च महिनाबाटै यो वर्ष उष्ण लहर शुरू भइसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तापक्रम वृद्धिका कारण आगलागीको जोखिम बढ़ेको भन्दै सचेत हुन सबैमा आग्रह समेत गर्नुभएको छ। युक्रेनलाई हात हतियार सहयोग जारी राखे युरोपको सुरक्षामा चुनौती आउन सक्ने रूसले चेतावनी दिएको छ। बेलायतका परराष्ट्र मन्त्रीले युक्रेनमा जीत हात पार्न रणनीतिक योजना लागू गरेको अभिव्यक्ति दिनुभएपछि क्रेमलिनले युरोपलाई यस्तो चेतावनी दिएको हो। यसैबीच नेटोका महासचिवले रूस र युक्रेन बीचको युद्ध लम्बिन सक्ने भएकाले नेटो गठबन्धन युक्रेनलाई सघाउन तयार रहेको बताउनु भएको छ। अब
नेपालीको वार्षिक प्रति व्यक्ति आमदानी बढेर 1372 अमेरिकी डलर पुगेको छ। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थतन्त्रको विवरणमा प्रति व्यक्ति आय बढेको देखिएको हो। गत आर्थिक वर्षमा नेपालीहरूको प्रति व्यक्ति आमदानी 1191 डलर रहेको थियो। सो अवधिको तुलनामा नेपालीको आमदानी 181 अमेरिकी डलर बढेर 1372 डलर अर्थात 164,598 रूपियाँ पुगेको विभागको तथ्याङ्कले देखाएको छ। यस्तै विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 5.84% हुने भएको छ। नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग बिहिबार भेटेर पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट, गृह कार्य लगायतका विषयमा छलफल गरेको छ। चेम्बर पदाधिकारी र अर्थमन्त्री शर्मा बीच अर्थ मन्त्रालयमा भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको भुक्तानी सन्तुलनलाई असर नगर्ने गरी आयात व्यवस्थित गर्न, आवश्यक वस्तुहरूको अभाव हुन नदिन, औद्योगिक कच्चा पदार्थ एवं उपभोग्य वस्तुहरूलाई व्यवस्थित तवरले आयात गर्न दिन, निर्यात प्रबन्धनमा सहुलियत दिनुपर्ने लगायतका सुझाव दिनुभएको थियो। भेटपछि अर्थमन्त्री शर्माले मुलुकको अर्थव्यवस्थालाई सुदृढ गर्ने सन्दर्भमा चेम्बरले दिएको सुझावलाई सकारात्मक रूपमा लिएको बताउनु भएको थियो। उत्तरी रसुवामा निर्माणाधीन रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत गृहमा उपकरण जडान कार्य द्रुत रूपमा अगाडि बढ़ेको छ। आयोजनाको अधिकांश संरचना निर्माण भए पश्चात उपकरण जडान कार्य हाल धमाधम अगाडि बढ़ेको हो। राष्ट्रिय गौरवको जलविद्युत आयोजना छिटो सम्पन्न गराउन कार्यरत प्राविधिक निरन्तर खटिएको र उपकरण जडानको कार्य 40% पूरा भइसकेको रसुवागढ़ी जलविद्युत आयोजनाका प्रमुख सत्यराम ज्वाखाले बताउनुभयो। उपकरण जडान सम्पन्न गर्न अझै 1 वर्ष लाग्ने आयोजनाले जनाएको छ। वायु सेवा संचालक संघले शुक्रबारदेखि राति 8 बजेपछिका कुनै पनि उडान भर्न नसक्ने जनाएको छ। बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले प्राविधिक कारणले राति 8 बजेपछिका उडान गर्न नसक्ने स्पष्ट पारेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई संघले आन्तरिक उडानमा कार्यान्वयन नगर्ने भएका छन्। प्राधिकरणले शुक्रबारदेखि नै राति 8 बजेपछि आन्तरिक हवाई उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघले चेतावनी समेत दिएको छ।
अर्जुन श्रेष्ठ अब खेल समाचार।
राष्ट्रिय फुटबल टीमको क्लोज क्याम्पबाट विद्रोह गरेका खेलाड़ीले मुख्य प्रशिक्षक अब्दुलहाल अल मुतारीको बर्खास्तीलाई बटम लाइन बनाएका छन्। अखिल नेपाल फुटबल संघ इन्फासँगको छलफलमा वर्तमान समस्या समाधानका लागि मुख्य प्रशिक्षक अल मुतारीलाई बर्खास्त गर्नुपर्ने खेलाड़ीको माग छ। रोहित चन्दलाई राष्ट्रिय टीमको बन्द प्रशिक्षकबाट निकालेपछि सिनियर खेलाड़ीले मुख्य प्रशिक्षकसँग छलफल गर्न चाहेका थिए। प्रशिक्षणको क्रममा बस्ने खाने राम्रो प्रबन्ध नहुनुपर्ने खेलाड़ीको मागलाई रोहितले प्रशिक्षक अल मुतारी समक्ष राखेका थिए। सोही मागमा अल मुतारीले चन्दलाई क्लोज क्याम्पमा राख्न नसकिने भन्दै निस्किएर जान भनेका थिए। चन्दलाई क्लोज क्याम्पबाट निकाल्ने निर्णयबारे सिनियर खेलाड़ीले अल्मुतारीसँग छलफल गर्न चाहेका थिए, तर अल्मुतारीले रोहितको विषयमा छलफल गर्न खोज्ने सबै सिनियर खेलाड़ीलाई बन्द प्रशिक्षकबाट निस्केर जान निर्देशन दिएका थिए। अल्मुतारीसँग पटक पटक संवाद गर्न खोज्दा अस्वीकार गरेपछि खेलाड़ीहरू रातको समयमा होटल छाडेर निस्किएका थिए। खेलाड़ी प्रशिक्षक बीच विवाद समाधानका लागि एन्पा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाड़ीसँग छलफल गर्नुभएको छ। असन्तुष्ट खेलाड़ीले प्रशिक्षकको बर्खास्ती नै समस्या समाधानको विकल्प भएको बताएका छन्। यता अल्मुतारीले भने क्याम्प छाडेर हिँडेका खेलाड़ीलाई बन्द प्रशिक्षणमा राख्न नसकिने एन्फाका पदाधिकारीले बताएका छन्। सी र बी डिभिजन क्लबका जुनियर खेलाड़ीलाई उनले राष्ट्रिय टीमको बन्द प्रशिक्षणमा बोलाएका छन्। 24 खुला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख 22 हुने भएको छ। नेपाल पौडी संघले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख 22 र 23 गते हुने जनाएको छ। अन्तर्राष्ट्रिय खेलकुद परिषद सातो बाटोमा हुने प्रतियोगितामा कुल 23 विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा महिला र पुरूष गरी करिब 150 खेलाड़ीको सहभागिता हुने संघले जनाएको छ।
अझै बम अब मौसम। आज देशको पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भागमा पनि आंशिक बदली हुने र प्रदेश एक मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 76%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:26 भयो भने सूर्यास्त भरे साँझ 6:36 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। पाँच दलीय गठबन्धनको निर्णय र सहमति अनुसार साझा उम्मेद्वारलाई विजयी बनाउने अभियानमा सक्रिय हुन नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अपील। यही 30 गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम अनुसार आज उम्मेद्वारी फिर्ता तथा उम्मेद्वारको अन्तिम नावली प्रकाशन गरिने। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइड बडी जहाजको परीक्षण उडान सफल। चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर 5.84% हुने केन्द्रीय तथ्याङ्क विभागको प्रक्षेपण। नेपालीको प्रति व्यक्ति आय बढ़्यो र भारतमा अत्याधिक गर्मीका कारण 10,00,000 मानिस प्रभावित। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।